तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
आज चाहिँ हाम्रो स्टुडियोमा एकजना नेपालका वरिष्ठ पत्रकार एवं मीडिया प्रशिक्षक पनि उपस्थित हुनुहुन्छ, ध्रुवहरी अधिकारी। र उहाँले चाहिँ बीबीसी, द न्युयोर्क टाइम्स, रोइटर्स लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा काम गरेको अनुभव पनि छ उहाँसँग। र सबभन्दा पहिला चाहिँ उहाँलाई स्वागत गरौँ, एसबिएसको यो स्टुडियोमा स्वागत छ।
धन्यवाद छ, खुसी लाग्यो। अब आज तपाईँ मार्फत श्रोताहरूसँग पुग्ने कोसिस गर्दैछु।
हजुर, अब तपाईँसँग कुराकानीको सुरुवात गर्नुभन्दा अगाडि चाहिँ अब श्रोताहरूलाई परिचय पनि गराउँछ। जस्तो तपाईँ चाहिँ नेपालको सरकारी राष्ट्रिय दैनिक गोर्खापत्रमा पनि काम गर्नुभएको, त्यहीँबाट सायद करियरको सुरुवात पनि गर्नुभयो, होइन? अब मैले भेटेको अनुसार चाहिँ 1989 सालदेखि चाहिँ काम गरिराख्नु भएको छ। र सँगै लन्डनको चाहिँ स्कुल अफ जर्नलिज्म पनि अनर्स डिप्लोमा तपाईँले गर्नुभएको छ जर्नलिज्ममा। अब यो हामी कहाँ आउँदै गर्दाखेरि चाहिँ एसपिएस, विशेष गरी एसपिएस नेपाली चाहिँ सुन्नु भएको छ कि छैन, कस्तो लाग्छ सामग्रीहरू आफूले प्रस्तुत गर्ने?
अब एसपिएस नेपाली चाहिँ मैले केही वर्ष अगाडि सुने पनि थिएँ, अहिले पनि बेला बखत सुनिन्छ। तर अब एसपिएस नेपालीको प्रसारण चाहिँ पहिलेको भन्दा अलिक व्यापक भएर गएको छ, र अब यसका चाहिँ प्राथमिकताहरू, यसका चाहिँ नि यसले कभर गर्ने चाहिँ नि इस्युजहरू अलिकति विविधता भएको हुनाले त्यसले केही न केही आकर्षित गरिराखेको हुन्छ।
हजुर, अब अलिकति तपाईँको सुरुका दिन, सुरुको चरण पत्रकारिता सुरु गर्दाखेरिको समयमा जाउँ, होइन? 1989 जति बेला चाहिँ सम्भवतः आजभन्दा 40-45 वर्ष अगाडिको कुरा गर्दैछौँ हामी, त्यतिखेर चाहिँ अब ब्रोडकास्टिङ मिडिया कमै थियो होला, रेडियो नेपाल आइसकेको थियो होला सम्भवतः, नेपाल टेलिभिजन त प्रसारण भएको थिएन, 2041 मात्रै प्रसारणमा आएको हो। त्यतिखेर जब तपाईँले गोर्खापत्रमा पहिलोपटक सुरुवात गर्नुभयो, पत्रकारिता त्यतिखेर कस्तो थियो? कस्तो समाचार बनाउनेदेखि छापेर चाहिँ पाठकसम्म पुर्याउने त्यो यात्रा चाहिँ कस्तो हुन्थ्यो, अलिकति बताइदिनुहोस्, अलिकति सम्झना गर्नुभयो भने।
यो चाहिँ बडा रोचक, अब मलाई पुरानो एउटा परिदृश्यमा जानुपर्ने सन्दर्भको प्रश्न आयो। अब त्यो बेलामा चाहिँ गोर्खापत्र नै एउटा यस्तो संस्था हो, अहिले पनि गोर्खापत्र त्यो मानेमा एउटा त्यस्तो संस्था हो जसले चाहिँ नि एउटा संरचना, एउटा बलियो संरचना छ, त्यसको आफ्नो भौतिक भवन छ, त्यसको आफ्नो उपकरणहरू, छाप्ने उपकरणहरू सबै छन्, अनि त्यसपछि त्यसको चाहिँ नि एउटा सञ्चालक समितिको व्यवस्था छ, सबै कुराले एउटा समाचार संस्था सङ्गठन त्यस्तो निकायको चाहिँ नि एउटा छवि। र फेरि के भने गोर्खापत्र नामबाटै अब यो विक्रम सम्बतको 1958 भनेको इस्वी सनबाट त 1901 सुरु भएको अखबार, नेपालको जेठो अखबार भन्नु पर्यो, अनि त्यो बेला त दर्ता नम्बर 2 भनेर पनि 02 भनेर लेखिन्थ्यो। अब अहिले त्यो दर्ता नम्बर सान्दर्भिक भएन, तर चाहिँ नि त्यसले के भने एउटा जेठो अखबार हुनाले जेठोले, जेठो बाटोले अरूलाई एउटा बाटो देखाउनु पर्ने, यो बाटो हिँड्नुपर्छ है भनेर भन्नुपर्ने हुनाले त्यसमा के छ भने समाचार, म चाहिँ प्रवेश गर्दाखेरि अब भारतरत्न कोइराला सर हुनुहुन्थ्यो अध्यक्ष, अनि त्यसपछि गोर्खापत्रको सम्पादक चाहिँ गोकुल प्रसाद पोखरेल हुनुहुन्थ्यो, अनि त्यसपछि राज्य नेपालको सम्पादक त्यही संस्थाबाटै निस्कने हो अङ्ग्रेजी पत्रिका, मनोरञ्जन जोशी हुनुहुन्थ्यो, उहाँहरू जस्तो मान्छे र नारायण बहादुर सिंह, केशवराज प्रणाली, उहाँहरू जस्तो वरिष्ठ अग्रजहरूबाट सिक्न पाइयो। उहाँहरूको अध्ययन धेरै नै गहिरो थियो, र 2-4 मिनट भने पनि उहाँहरूको छेउछाउमा बस्न पाउँदाखेरि ज्ञान चाहिँ नि पाइन्थ्यो र निर्देशन पाइन्थ्यो। ए बाबु यसरी लेख्ने है, यो चाहिँ यसरी भएन भने अब हातैमा त्यो कागज लिएर कलमले लेखेर समाचारहरू बनाउनु पर्ने, अब विदेशबाट आएका खबरहरू अनुवाद गर्नुपर्ने, नेपालकोलाई बनाउनु पर्ने, अनि राष्ट्रिय समाचार समितिबाट प्राप्त भएकोलाई त्यसलाई काटछाट गरेर गोर्खापत्रको ढाँचामा ढाल्नुपर्ने, अनि त्यसपछि त्यो राति हुँदो अबेरसम्म बसेर त्यसको पृष्ठहरू हेर्नुपर्ने, अनि त्यो पृष्ठहरू हेरिसकेपछि अनि नाइट डेस्कको एडिटरले चाहिँ नि त्यो सम्पादकले क्लियर गरिदिएपछि अनि प्रिन्टिङमा त्यहीँ मुनिको तलामा छाप्न जाने हुनाले छापिन्थ्यो, बिहान छ बज्दा नबज्दा छापेर निस्किसक्थ्यो. पहिले पहिले त निकाल्दाखेरि त्यो पट्याउनु पर्थ्यो, गर्नपत्रको पेजहरू पट्याउने हुँदा चाहिँ पेजहरू के अरे पृष्ठहरू पट्याएर काम गर्ने मान्छेहरू नै कर्मचारी राखिया हुन्थ्यो. पछि त्यसमा चाहिँ नि स्वचालित मेसिन ल्याएपछि अब फोल्ड गरेरै एकैचोटि पट्याएरै निस्कने चाहिँ नि अखबार आयो. त्यसै गरिकन प्रविधिको विकास भयो. मलाई सुरु सुरुमा सम्पादकले चाहिँ के दिनुभएको थियो काम भने, सुरुमा हुन्छ यो कप भन्छ नि अङ्ग्रेजीमा चाहिँ सियुबी कप, बाघको बच्चा डमरु होइन, त्यस्तो भए बेलामा चाहिँ नि अब प्रहरीकोमा गएर घटनाहरूको बारेमा जानकारी लिने, चाहिँ नि फायर ब्रिगेडमा गएर लिने, स्वास्थ्य सेवा विभागमा गएर के अरे स्वास्थ्य सम्बन्धी स्थिति कस्तो छ, महामारी भयो कि के भयो कि हैजा सैजा छ कि, कुराहरू पत्ता लगाउनु पर्ने हुन्थ्यो. अनि गोर्खापत्रमै बस्दाखेरि चाहिँ डेस्कमा बस्दाखेरि चाहिँ 70 वर्षभन्दा अगाडिको गोर्खापत्रबाट समाचार भनेर, अहिले पनि 100 वर्षभन्दा अगाडिको गोर्खापत्रको समाचार त्यस्तो छान्न लगाउनु भएको थियो. त्यो पनि रमाइलो लागेको थियो मलाई. र एउटा सम्झिन्छु, त्यति बेला बजार भाउ भनेर लेख्दाखेरि सुन्तला 1 को 31 रुपियाँ 6 पैसा भनेर लेखेको म अहिलेसम्म सम्झिन्छु. सुन्तला भने मैले त सुन्तला भने फलफुलको तर सुन 1 तोलाको भने आएर चाहिँ 31 रुपियाँ 6 पैसा. अब अहिले त्यही सुन 1,90,000 भन्दा माथि पुगेको छ तोलाको. अब हेर्नुहोस् कति परिवर्तन भएछ, त्यसबाट पनि एउटा अनुमान गर्न सकिन्छ.
र अब हामीले अब गोर्खापत्र दैनिकको आफ्नो अनुभव त यहाँले सुनाउनु भयो, रेडियोतिर चाहिँ त्यो बेलामा कस्तो थियो?
2007 सालमा चैतको 20 गते भनेको त्यो कस्तो भयो भने, फाल्गुन 7 गते प्रजातन्त्र आयो भन्छौँ होइन, हामी 7 सालको परिवर्तन त्यसको लगत्तै पछि हो. अब त्यो बेलामा रेडियो नेपालको स्थापना चाहिँ नि अब विराटनगरमा भएको क्रान्तिकारीहरूको रेडियो चाहिँ त्यहाँ सारेर नेपाल रेडियो बनाएर पछि रेडियो नेपाल भएको, नेपाल रेडियो पछि रेडियो नेपाल. अब त्यो चाहिँ एउटा 1951 को भनौँ न, त्यो बेलादेखिको सुरु हो, नेपालमै सुरु भएको चाहिँ. अब हामी चाहिँ म त के भने पद्मोदय स्कुलको विद्यार्थी थिएँ त्यो पुतली सडकमा त्यो बेलामा. अनि बाल कार्यक्रम भन्ने हुन्थ्यो हप्तामा एकचोटि, अनि त्यो बाल कार्यक्रममा चाहिँ सामेल हुन जान्थ्यौँ कहिले काहीँ म गाछु. त्यो चाहिँ नि त्यो बाल्यकालको कुरा भयो. अब अलि ठुलो भएर काम गर्न थालेपछि चाहिँ गोर्खापत्रमा काम गर्ने भएपछि चाहिँ बेला बेलामा रेडियो नेपालको लागि सामग्रीहरू यसो समीक्षा समाचार समीक्षाहरू हाम्रो गोकुल प्रसाद पोखरेल सरले पनि लेख्नुहुन्थ्यो, रामचन्द्र यौपानेले लेख्नुहुन्थ्यो, त्यस्तै हामी पनि सिक्दै सिक्दै गयौँ. पछि चाहिँ त्यो राष्ट्रिय पञ्चायत थियो, पहिलेको संसदलाई राष्ट्रिय पञ्चायत भन्थे. त्यो राष्ट्रिय पञ्चायतमा भएका गतिविधिहरूको बारेमा एउटा समीक्षा दैनिक समीक्षा तयार गरेर पछि प्रसारण गर्ने, रेडियोबाट पनि टेलिभिजनबाट पनि, त्यस्तोमा चाहिँ मैले लेख्ने समीक्षा लेखेर रेडियो नेपाल नेपाल टेलिभिजनमा उपलब्ध गराइदिने, त्यहाँबाट प्रसारण गर्थेँ. अनि पछि म डोइचे वेले भन्ने जुन जर्मन रेडियो पनि छ टिभी पनि छ, त्यो तिनीहरूको रेडियोको लागि नेपालको संवाददाता भएर पनि काम गरेँ, तर जर्मन भाषामा होइन अङ्ग्रेजी भाषामा, एसियाको लागि भन्ने हुन्थ्यो. अब बिबिसीको लागि त म नेपालमा फर्केर आएपछि पनि म बिबिसीमा जुन बेलामा त्यो अघि तपाईँले भन्नुभयो मेरो पढाइ पत्रकारिताको चाहिँ लन्डन स्कुल अफ जर्नलिजममा हुँदाखेरि त्यो बेला म चाहिँ नि पार्ट टाइम त्यहाँ काम गर्न पसेको. त्यो बेलामा अब ईश्वर मानन्दर मणि राणा हुनुहुन्थ्यो, अनि त्यसपछि सानो युनिट हो तर पनि अब काम त भइरहेको थियो, प्रश्नोत्तर यस्तो उस्तो कार्यक्रमहरू हुन्थ्यो, खबर पनि प्रसारण हुन्थ्यो. त्यसमा चाहिँ काम गर्न थालेको सिकेको त्यहीँबाट, प्रसारण सम्बन्धी रेडियो प्रसारणको चाहिने अलिकति सुरुवात चाहिँ त्यहीँबाट भएको. पछि मेरो त्यो सम्पर्कले गर्दा नेपालमा बसेको बेलामा पनि बिबिसीले बेला बेलामा रेडियोबाट रेडियोको नेपाली सर्भिस मात्रै होइन, कहिले हिन्दी कहिले उर्दू अङ्ग्रेजी सर्भिसहरूमा पनि बेला बेलामा त्यो कमेन्ट्रीहरू, अब हुन्छ नि स्ट्रेट न्युज आयो त्यसलाई अलि एक्सप्लेन गर्नु पऱ्यो भने एक्सप्लेनर जस्तो दिनको लागि मलाई कमेन्टेटरको रूपमा बोलाउँथे, धेरै फ्रिक्वेन्टली चाहिँ नि बोल्थे.
यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा.